यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। सिन्धुपाल्चोक, कालीकोट र मकवानपुरमा पहिरोमा परि हिजो एकै दिन 18 जनाको मृत्यु, 27 जना बेपत्ता। बेपत्ताहरूको तत्काल खोजी, उद्धार र घाइतेहरूको उपचारको व्यवस्था मिलाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा सरकारको ध्यानाकर्षण। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड पार्टीको आन्तरिक विवाद समाधान गर्न सहमत। विवाद समाधानको बिन्दु तय गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा 6 सदस्यीय कार्यदल गठन। कम्तीमा 20% सैया कोरोना उपचारका लागि छुट्याउन सबै निजी अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। सर्वोच्च अदालतद्वारा भदौ 15 गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द। र इरानमाथि हात हतियार खरिद बिक्री गर्न लगाइएको प्रतिबन्ध लम्ब्याउने अमेरिकी प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा खारेज। समाचार अब विस्तारमा। सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परि एकै दिन हिजो 18 जनाको मृत्यु भएको छ भने 27 जना बेपत्ता भएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका 2 लिदीमा पहिरोमा परि मृत्यु हुनेको संख्या 11 पुगेको छ। पहिरोमा परि अन्य 27 जना बेपत्ता भएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका 2 लिदीका पहिरो पीड़ितका लागि राहत सामग्री लिएर हिजो गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोक पुग्नुभयो। जिल्ला विपद व्यवस्थापन समितिका तर्फबाट गृहमन्त्री थापाले पीड़ितहरूलाई प्रति परिवार 15,000 रूपियाँ सहयोग हस्तान्तरण गर्नुभयो। पहिरो पीड़ितहरूलाई खाद्यान्न, लत्ता कपड़ा लगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी ढकालले आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोली राहत सामग्री लिएर पहिरो प्रभावित क्षेत्रमा पुग्नेछ। त्यस्तै अविरल वर्षाका कारण कालीकोटको महावई गाउँपालिका 3 नकुमा पहिरोले घर पुरिँदा एकै घरका 6 जनाको मृत्यु भएको छ। पहिरोमा परेर महावई गाउँपालिका वडा नम्बर 3 का वडा सदस्य रजबहादुर विष्टको घर भत्किँदा उनका छोरा 13 वर्षीय पुष्प विष्ट, 11 वर्षीय प्रवीण विष्ट, 18 वर्षीय सबिना विष्ट, 15 वर्षीय आशा विष्ट तथा सोही घरका 19 वर्षीय शान्ति विष्ट र 10 वर्षीय रेशा विष्टको मृत्यु भएको छ। पहिरोले महावई गाउँपालिकाको नकु गाउँ नै जोखिममा परेको छ। यस्तै कालीकोटकै नरहरिनाथ गाउँपालिकाको वडा नम्बर 1 को धारी भन्ने ठाउँमा पहिरोले घर भत्किँदा 2 जना गम्भीर घाइते भएका छन्। त्यस्तै मकवानपुरको थार नगरपालिका 12 गैरी गाउँ स्थित 1 ढुङ्गा खानीमा माथिबाट पहिरो खस्दा 1 जनाको मृत्यु भएको छ। सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति पुगेको छ। यो वर्षको वैशाखदेखि हालसम्म बाढ़ी पहिरोमा परेर 206 जनाको मृत्यु भएको गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी उस्तीले जानकारी दिनुभयो। बाढ़ी पहिरोमा परेर अझै 71 जना बेपत्ता छन् भने 160 जना भन्दा बढ़ी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ। यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक, कालीकोट र मकवानपुरमा पहिरोले गर्दा मानवीय क्षति भएकोमा दुःख व्यक्त गर्नुभएको छ। उहाँले हिजो विज्ञप्ति जारी गर्नुभई बाढ़ी पहिरोमा परि मृत्यु भएका प्रति दुःख व्यक्त गर्नुहुँदै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। अध्यक्ष प्रचण्डले बाढ़ी पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी र उद्धारमा जुट्न सरकार, पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई आग्रह पनि गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर पहिरोमा परि बेपत्ता व्यक्तिको जतिसक्दो चाँडो उद्धार गर्न र घाइतेको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ। सभापति देउवाले विज्ञप्ति मार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिका 2 लिदी र कालीकोटको महावई गाउँपालिका 3 गएको पहिरोमा परि घाइते भएकाहरूको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन पनि सरकारसँग माग गर्नुभएको छ। सभापति देउवाले पहिरोमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ। सभापति देउवाले पहिरोका कारण घरवास गुमाएकाहरूलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गरेर उचित बासको प्रबन्ध गर्न र आवश्यक क्षतिपूर्ति दिलाउन पनि सरकारसँग आग्रह गर्नुभएको छ। सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका 2 लिदीमा ठूलो पहिरोमा परि मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ। सभामुख सापकोटा सहितको टोलीले हिजो पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण समेत गरेको छ। त्यस अवसरमा सभामुख सापकोटाले बेपत्ताको खोजी र पुनस्थापनाका लागि पहल जारी रहने स्थानीयवासीलाई विश्वास दिलाउनु भएको थियो। त्यस्तै कालीकोटको महावई गाउँपालिकामा खसेको पहिरोमा परि एकै परिवारका 6 जनाको मृत्यु भएको र मकवानपुरमा पनि 1 जनाको मृत्यु भएको खबरले आफूलाई दुखित तुल्याएको सभामुख सापकोटाले उल्लेख गर्नुभएको छ। सिन्धुपाल्चोकका लिदीवासी कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परि घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत सभामुख सापकोटाले गर्नुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोले पुर्याएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। हिजो एक सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री पौडेलले पहिरोग्रस्त क्षेत्रमा उद्धारको कार्य भइरहेको उल्लेख गर्दै तत्काल राहत पुर्याउने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद समाधान गर्न 6 सदस्यीय कार्यदल गठन गरिएको छ। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच हिजो भएको छलफलमा कार्यदल गठन गरी समस्या समाधान गर्न सहमति भएको छ। नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटिका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भूषाल रहनु भएको नेकपा प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्ष द्वय बीचको हिजोको छलफलमा नेकपाका महासचिव पौडेल तथा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो। कार्यदलका संयोजक एवं नेकपाका महासचिव विष्णु पौडेलले रेडियो नेपालसँग कुरा गर्नुहुँदै पार्टीभित्रका विवाद समाधान उन्मुख भएको बताउनुभयो।
काम तुरुन्तै थालिहाल्छौँ, खास गरिकन यो कार्यदलले गर्नुपर्ने दुईवटा काम हो। अहिले नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याहरू, यसको समाधानका सन्दर्भमा हामीले चाहिँ छलफल गर्नु छ र सँगसँगै पार्टीको आन्तरिक एकतालाई बलियो बनाउने सम्बन्धमा पनि हामीले छलफल गर्नु छ। समस्याहरू यकिन गर्ने र पार्टीको आन्तरिक एकतालाई बलियो बनाउने सन्दर्भमा कार्यदलले आफ्नो तर्फबाट रेकमेन्डेसन गर्छ र काम चाहिँ हामी छिटै प्रारम्भ गर्छ।
विवादका सूत्रहरू कसरी पत्ता लाउनुहुन्छ?
सूत्रहरू त के छ भने, जहाँनिर समस्या हुन्छ समाधान त्यहीँभित्र हुन्छ। त्यो समाधान खोज्ने मात्रै अलिकति कहिलेकाहीँ ढिलो चाँडो हुने हो। यसपटक पनि हामीले चाहिँ त्यो समस्याको चाङभित्रै प्रवेश गरेर समाधान खोजेका छौँ र हामी समाधान खोज्न समर्थ हुन्छौँ।
यसको मतलब यो विवाद समाधान उन्मुख भयो अब भन्ने हो?
करिब करिब नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक जीवनको विवाद समाधान भयो भन्ने ठान्नुहोस् होइन, हामीले त्यसलाई औपचारिकता दिन मात्रै बाँकी छ। अब नेकपा भित्रको जुन विवाद हो त्यो विवाद समाधान भयो। अब
कार्यदलले आफ्नो रिपोर्ट अब कहिलेसम्म बुझाउँछ?
छिट्टै भन्नाले हामी यथाशक्ति चाँडो केही दिनभित्रै, दुई चार दिनभित्रै यो सब काम सक्ने तयारीमा छौँ।
नेकपाका महासचिव विष्णु पौडेल सहकर्मी नवराज लम्सालसँग हिजो कुराकानी गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताललाई कम्तीमा 20% बेड कोरोना भाइरसका संक्रमितको उपचारका लागि छुट्याउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका हब अस्पतालमा बेड अभाव हुन थालेकाले निजी क्षेत्रका अस्पताललाई कम्तीमा 20% बेड सुरक्षित राख्न अनुरोध गरिएको बताउनुभयो। प्रवक्ता डा गौतमले निजी अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको उपचारका लागि हब अस्पतालहरूले आवश्यक समन्वय गर्ने व्यवस्था मिलाएको जानकारी पनि दिनुभयो।
विभिन्न शहरहरूमा COVID-19 संक्रमण बढ्दै गइरहेको छ। काठमाडौँ उपत्यका लगायतका ठाउँहरूमा अस्पतालहरूमा बेड अभाव हुँदै गएको छ। त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्षेत्रका अस्पतालहरूमा समेत 20% बेडहरू कोविड व्यवस्थापनका लागि राख्नु हुन सबैलाई अपील गरिएको हो। त्यसैले कुनै पनि अस्पतालमा भर्ना भएका बिरामी COVID-19 पोजिटिभ भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्देशन नभई रिफर गरे पनि कोविड अस्पतालहरूमा राख्न समस्या भएको हुँदा कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीहरूको COVID-19 पोजिटिभ आएपछि सोको व्यवस्थापन हब अस्पतालको संयोजनमा सोही अस्पतालमा नै गर्नुहुन अनुरोध छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यका भित्रका अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति बिना अन्यत्र रिफर नगर्न समेत आग्रह गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो थप 594 जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 25,551 पुगेको छ। त्यस्तै हिजो थप 240 जना संक्रमित निको भएसँगै हालसम्म 17,077 जना निको भई घर फर्किएका छन्। हिजो मोरङ र सिराहाका एक एकजना तथा बाराका दुईजना गरी थप 4 जनाको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या 79 पुगेको छ। हालसम्म 77 जना पुरूष र 22 जना महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। कोरोना भाइरस संक्रमितहरूको संख्या बढ्दै गएपछि संक्रमणयुक्त क्षेत्रहरूमा निषेधाज्ञा तथा लकडाउन गरिएको छ। कतिपय जिल्लामा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा थप फैलन नदिन जारी गरिएको निषेधाज्ञा तथा लकडाउनको अवधि बढ़ाइएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गैरातीदेखि भदौ 15 गतेसम्मका लागि काठमाडौँमा भेला, भीड़भाड़, जुलुस, जात्रा, महोत्सव, जमघट लगायतका गतिविधिमा पूर्ण रूपमा रोक लगाएको जनाएको छ। चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्र 3 दिनमा 23 जना कोरोना संक्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र 1 हप्ताका लागि लकडाउन गरिएको छ। महानगरको विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले गैराती 12 बजेदेखि 1 हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयो। यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभित्र नै विभिन्न नाकामा रात्रिकालीन जाँच शुरू गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारीको अगुवाईमा जिल्लामा रहेका सुरक्षा निकाय प्रमुखको सहभागितामा जिल्लाका नाकामा जाँच शुरू गरिएको हो। त्यस्तै रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आजदेखि लागू हुने गरी आगामी भदौ 5 गतेसम्मका लागि लकडाउन गरिएको छ। लकडाउन अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरण आवश्यक दूरी कायम गरी बिहान 6 बजेदेखि 9 बजेसम्म र साँझ 5 देखि 7 बजेसम्म सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरि अधिकारीले बताउनुभयो। उता लमजुङको सुन्दर बजार नगरपालिकामा 32 वर्षीय एक पुरूषमा कोरोना भाइरस संक्रमण देखिएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। COVID-19 संकट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। त्यस्तै सुर्खेतको COVID-19 संकट व्यवस्थापन केन्द्रको सिफारिशमा जिल्ला सुरक्षा समितिको बैठकले वीरेन्द्रनगरमा 5 दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ। बैठकले आगामी भदौ 1 गतेदेखि 5 गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो। त्यस्तै जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी निषेधाज्ञा भोलिसम्म कायम रहने जनाएको छ। कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा थप फैलिने जोखिम बढ़ेर गएको भन्दै कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा अवधि बढ़ाउने निर्णय गरेको हो। काभ्रेको धुलीखेल अस्पतालमा बिरामीसहित स्वास्थ्यकर्मी र अस्पताल नजिकैको होटल व्यवसायलाई समेत कोरोना भाइरस संक्रमण देखिएपछि धुलीखेल नगरपालिकाले हिजोदेखि आगामी भदौ 5 गतेसम्मका लागि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको जनाएको छ। सर्वोच्च अदालतले COVID-19 को संक्रमण बढ़दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत संक्रमण देखिएपछि आगामी भदौ 15 गतेसम्मका लागि सेवा कटौती गरेको जनाएको छ। अदालतले हिजो एक सूचना जारी गरी बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनवाई, संवेदनशील विषय, तत्काल सुनवाई हुनुपर्ने रिटको दर्ता तथा सुनवाई एवं मुद्दा फिर्ता र मिलापत्रका काम मात्र गर्ने जनाएको हो। काठमाडौँ उपत्यकामा समेत संक्रमण बढ़दै गएकाले सेवा प्रभावमा संकुचन ल्याउन नेपाल बार एसोसिएशन तथा सर्वोच्च अदालत बार एसोसिएशनबाट समेत अनुरोध गरिएकाले सेवा कटौती गर्ने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच सर्वोच्च अदालतले न्यायपालिकामा हुन सक्ने विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार एवं बिचौलिया प्रवृत्ति रोक्नका लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ। 3 महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी गठन गरिएको समितिका सदस्यमा न्याय परिषद, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका प्रतिनिधि रहनुहुने सर्वोच्च अदालतले जनाएको छ। छिमेकी 2 गाउँमा 3 जनामा कोरोना संक्रमण पुष्टि भएपछि दोलखाको उत्तरी सिंहटी बजार अनिश्चितकालका लागि बन्द गरिएको छ। भिगु र कालिन्चोक गाउँपालिकाको समन्वयमा दोलखा उद्योग वाणिज्य संघ सिंहटी शाखाले बजार बन्द गरेको हो। दोलखामा हालसम्म 6 जनामा कोरोना संक्रमण पुष्टि भएकाले संक्रमणलाई समुदाय स्तरमा फैलन नदिन बजार बन्द गरिएको हो। कोरोना संक्रमणको जोखिम बढ़ेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ 1 गतेदेखि लागू हुने गरी रातिका समयमा प्रवेश गर्न रोक लगाएको छ। प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि 3 दिन अघिको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो। बैठकले प्रदेश विपद व्यवस्थापन केन्द्रले दैलेख, सल्यान र कालीकोटका जिल्ला अस्पतालमा सघन उपचार कक्ष थप्ने निर्णय पनि गरेको छ। प्रदेश नम्बर पाँच सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयका सबै कर्मचारी क्वारेन्टीनमा बसेका छन्। अहिले सामाजिक मन्त्रालयमा कार्यरत कर्मचारी तथा उनको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गर्ने काम भएको मन्त्रालयले जनाएको छ। सिन्धुपाल्चोक जिल्लाका बाढ़ी पहिरो प्रभावित क्षेत्रका बिरामीहरू स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्। बाढ़ी पहिरोले सड़क अवरूद्ध हुँदा ग्रामीण भेगका बिरामी तथा गर्भवती महिलाहरू समयमा अस्पताल पुग्न सकिरहेका छैनन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको यो रिपोर्ट।
भोटेकोशी गाउँपालिका दुगुनागढीका सिंगी शेर्पाका भाइ एक साता अघि बिरामी हुनुभयो। बाढ़ी तथा पहिरोले सड़क कटान गर्दा एम्बुलेन्स गाउँसम्म पुग्न सकेन। उहाँले बिरामी भाइलाई एक दिनभरि पैदल स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउनु भयो। सड़क नहुँदा निकै समस्या भयो, सिंगीले भन्नुभयो। उहाँले गाउँमा रहेको अशक्त वृद्ध वृद्ध सुत्केरीलाई अझै समस्या भएको सुनाउनु भयो।
पहिरो पनि लागेको छ, त्यस्तोमा के गर्नु त अब जानको म तुलको लागे यसरी नै पैसा तिरेर अलि होसेल गरेर सबै अलि ठेलाठेल गरेर विस्तारसँग
पहिरोले जताततै बाटो भत्किएको छ। अहिले गर्भवतीलाई झन बढी समस्या छ। प्रसूतिको अवस्थामा पुगेका महिलाहरूलाई अस्पताल पुग्नै कठिनाई भएको बिन्दु शेर्पा बताउनुहुन्छ।
हस्पिटल पनि गएको छैन, पछि मात्रै जाने भनेर बसेको। बाटो बन्द छ, गाडीहरू चल्दैन त्यति साह्रो।
ग्रामीण क्षेत्रका सड़कमा क्षति पुगेपछि बिरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्स समेत पुग्न नसक्ने अवस्था छ, जसका कारण अधिकांश गर्भवतीले नियमित परीक्षण समेत गराएका छैनन्। गर्भवती अवस्थामा जाँच र औषधि सेवन नगर्दा बच्चा र दुबईलाई असर पर्ने चौतारा अस्पतालको डाक्टर अशोक यादवको भनाइ छ।
गर्भवतीमा चाहिँ समयमै आउन सकेन भने आमा र बच्चाको दुबईको जान जोखिम हुन्छ, खास गरेर गर्भवती बेलामा प्रेसरहरू बढ्ने, बच्चाहरू उल्टो हुने।
निरन्तर वर्षाको कारण आएको बाढ़ी र पहिरोले सड़क अवरुद्ध हुँदा भोटेकोशी गाउँपालिका, बारबिसे नगरपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाका विभिन्न क्षेत्रका बिरामीलाई कठिनाई भएको हो। बिरामीले सहज रूपमा स्वास्थ्य सेवा पाउनको लागि बाटो खुलाउन सम्बन्धित निकायको ध्यान जान जरूरी रहेको स्थानीयहरूको भनाइ छ। देवराज सुवेदी,
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले अंग्रेजी संस्करणको नेपालको अध्यावधिक राजनैतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा हिजो स्वीकृत गर्नुभएको हो। नेपालको अध्यावधिक नक्सा जारी भएसँगै विश्व जगतमा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउनु आवश्यक भएकाले अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ। प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई 1,08,00,000 रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो नियन्त्रणमा लिएको छ। प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा निज कार्कीले 1,08,09,000 भन्दा बढ़ी रकम हिनामिना गरेको सम्बन्धमा प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित हिजो अख्तियारमा दाखिला हुन आएकाले उनलाई हिजो नियन्त्रणमा लिई थप अनुसन्धान शुरू गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। वर्षाका कारण हुलाकी राजमार्ग, महाकाली राजमार्ग, बेनी जोमसुम कोरेला सड़क, साफे बगर मार्तडी सड़क खण्ड अवरूद्ध भएको छ। अविरल वर्षापछि गएको पहिरोका कारण आइतबारदेखि अवरूद्ध भएको साफे बगर मार्तडी सड़क बाजुराको अमकोट द्वारी खण्ड अझै खुल्न सकेको छैन। बुढ़ी गण्डकी नदीको बहावले झण्डै 500 मिटर सड़क क्षतिग्रस्त अवस्थामा रहेको डिभिजन कार्यालयले जनाएको छ। बेनी जुमसुम कोरोला सड़क म्याग्दीको दाना र गलेश्वरमा अवरूद्ध छन् भने म्याग्दीकै काभ्रे भीर र घोप्टे भीरमा गएको पहिरोले बेली ब्रिज बगाउँदा सड़क अवरूद्ध भएको हो। त्यस्तै नर्स्याङ तातोपानीमा निर्माणाधीन पुल र डाइभर्सन पनि पहिरोले बगाएको छ। महाकाली राजमार्गको सदवास दार्चुला खण्ड यही साउन 6 गतेदेखि अवरूद्ध छ। त्यस्तै सालझण्डी सन्धिखर्क ढोरपाटन सड़क योजना अन्तर्गत अर्घाखाँचीको निगाली देउराली सड़क पनि अवरूद्ध भएको छ। पुर्ख्यौली पेसाका रूपमा रहेको पञ्चेबाजा संरक्षणका लागि तनहुँका दलित समुदायका युवा जागरूक बन्न थालेका छन्। पछिल्लो समय शुक्ला गण्डकी परियार समुदायका युवाहरू तालिम नै लिएर लोपोन्मुख पञ्चेबाजा बजाउन सिकिरहेका छन्। तनहुँबाट संवाददाता अशोक विश्वकर्माको यो रिपोर्ट।
तनहुको शुक्ला गण्डकीका परियार समुदाय आफ्नो पुर्ख्यौली पेसा संरक्षणका लागि पञ्चेबाजा बजाउने तालिम सञ्चालनमा जुटेका छन्। पुस्तौंदेखि आफ्ना बाबू बाजेहरूले समाजमा विवाह, व्रतबन्ध लगायतका चाडपर्वहरूमा बाजा बजाउँदै आएको र अहिले लोप हुने अवस्थामा पुगेपछि संस्कृति जोगाउनका लागि समाजले तालिम सञ्चालन गरेको बताउनुहुन्छ स्थानीय कालिका परियार समाजका अध्यक्ष दिनेश परियार।
यो बाजा चाहिँ लोप हुने स्थितिमा थियो, बाबु बाजेहरू बितेर गएपछि यो संस्कृति चाहिँ जोगाउन नै एकदमै गाह्रो भएको कारणले गर्दा नगरपालिकाले चाहिँ हाम्रो चाहिँ बाजा दिएको छ र यो सिकेर भोलि हाम्रो भावी पुस्ताले पनि हाम्रो यो बाजालाई सम्हालेर राखुन् भनेर चाहिँ यो सिग्नल आइएको हो।
तालिम सञ्चालनका लागि नगरपालिकाको उपेक्षित उत्पीडित दलित वर्ग उत्थान समितिले आवश्यक बाजा सेट प्रदान गरेको छ भने दुईजना प्रशिक्षकहरू पर्वत जिल्लाबाट ल्याइएको छ। बाबु बाजेको पालादेखि बजाउँदै आएको पञ्चे बाजाको विशेष महत्व र त्यसमा पनि पश्चिमेली बाजा लोप हुने अवस्थामा रहेकाले त्यसलाई जोगाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ प्रशिक्षक बुद्धि परिहाल।
अहिले हामीले 5 आइटम सिकाउँदैछौ, हाम्रो 32 राग हुन्छ, उहाँहरूलाई अहिले मुकुर मुकुर कुराहरू सिकाउँदैछौ।
तालिममा सहभागी हुँदा निकै खुशी लागेको बताउँदै प्रशिक्षार्थी दलबहादुर परियारले बाबु बाजीहरूबाट सिपको हस्तान्तरण नयाँ पुस्तामा हुन नसक्दा समुदायबाटै पेसा हराउने अवस्थामा पुगेकाले पुर्ख्यौली पेसाको संरक्षणका लागि तालिममा सहभागी भएको बताउनुहुन्छ।
जिजु बाजे र बाजेले यो बाजा बजाउने काम गरे, त्यहाँ पछाडि ग्याप हुँदै गयो कि अहिले आएर चाहिँ यसलाई जगेर्न गर्नुपर्छ भन्ने सोचाइ गरेर हामीले जोगाउनु पर्छ भन्ने सोचाइ भएर अनि हामीले
कुनै पनि समुदायको पुर्ख्यौली पेसा भनेको उक्त समुदायको पहिचान पनि हो। पुस्तान्तरण हुन नसकेका यस्ता पेसाको संरक्षणका लागि गरिएका तालिमले उक्त समुदायको संस्कृतिको जगेर्ना त हुन्छ नै त्यसलाई व्यावसायिक बनाउन सके आर्थिक समृद्धिको माध्यम समेत बनाउन सकिनेछ। अशोक विश्वकर्मा, रेडियो नेपाल, तनहुँ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका व्यक्तिहरूको परिचय पत्र नवीकरण गर्ने सम्बन्धी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको अत्यन्त जरुरी सूचना।
हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपनमुख आदिवासी जनजाति तथा बालबालिकाहरूले चालू आर्थिक वर्ष 2077-78 पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि यही 2077 साल श्रावण मसान्तभित्र तोकिएको फार्म भरी सम्बन्धित स्थानीय तहको कार्यालयमा आफै उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्नुहुन अनुरोध छ।
2077 श्रावण मसान्तभित्र परिचय पत्र नवीकरण नगर्ने लाभग्राहीहरू चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नहुने हुँदा समयमा नै आफ्नो परिचय पत्र नवीकरण गरी आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको सुनिश्चितता गर्न हुन सम्बद्ध सबैमा यो सूचना गरिएको छ।
सेभ द चिल्ड्रेनको सहयोगमा जारी सूचना।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले बौद्ध दर्शनलाई विश्वव्यापी बनाउनु पर्ने बताउनु भएको छ। मन्त्रालयमा हिजो बौद्ध दर्शन तथा गुम्बा विकास समितिको 97 बैठकमा मन्त्री भट्टराईले बौद्ध दर्शनलाई विश्वव्यापी बनाउँदै मानव जातिलाई एकीकृत गर्नुपर्नेमा जोड़ दिनुभयो। अब के अन्तर्राष्ट्रिय समाचार। इरानमाथि हात हतियार खरिद बिक्री गर्न लगाइएको प्रतिबन्ध लम्ब्याउनु पर्ने अमेरिकाको प्रस्तावलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले खारेज गरेको छ। सुरक्षा परिषदको बैठकमा रूस र चीनले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपछि अमेरिकाको प्रस्ताव सुरक्षा परिषदबाट खारेज भएको हो। सन् 2015 इरान र पश्चिमा मुलुकहरू बीच भएको आणविक सम्झौता अन्तर्गतको हतियार खरिद बिक्री प्रतिबन्ध आगामी अक्टोबर महिनामा अन्त्य हुने भएपछि प्रतिबन्धलाई निरन्तरता दिनुपर्ने माग अमेरिकाले राख्दै आएको छ। प्रस्तावको खारेजीपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान सम्बन्धी समस्याको समाधान विश्वका प्रमुख राष्ट्रप्रमुखहरूको सम्मेलनले खोज्नुपर्ने बताउनुभयो। विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 7,62,438 पुगेको छ। त्यस्तै विश्वभर संक्रमितको संख्या 2,13,35,960 पुगेको छ भने हालसम्म 1,41,32,396 जना संक्रमित उपचारपछि निको भई घर फर्किएका छन्। गत 24 घण्टामा छिमेकी भारतमा 65,609 जना संक्रमित थपिएका छन् भने 990 जनाको मृत्यु भएको छ। त्यस्तै अमेरिकामा गत 24 घण्टामा 60,499 जना संक्रमित थपिएका छन् भने 1,116 जनाको मृत्यु भएको छ। अब आर्थिक समाचार।
ताप्लेजुङमा निर्माण हुने धुम्सा खोला र सिम्बुवा खोला जलविद्युत आयोजनामा रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको शेयर प्रतिशत यसअघि प्रस्ताव गरिएको भन्दा वृद्धि हुने भएको छ। ती दुवै आयोजनाको निर्माण र सञ्चालनको जिम्मेवारी जलविद्युत लगानी तथा विकास कम्पनीको सहायक कम्पनी रेमिट हाइड्रोलाई दिइएको छ। विदेशमा बस्ने नेपालीले पठाउने विप्रेषणको रकम समेत लगानी गर्ने गरी 77.5 मेगावाटको धुम्सा र 70.3 मेगावाटको सिम्बुवा निर्माण गर्ने गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले कम्पनी मार्फत निर्माण निर्माण प्रक्रिया अगाडि बढाएको हो। जनताको जलविद्युत आयोजना कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिको बैठकमा शुक्रबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले रेमिट्यान्सको लगानी प्रतिशत वृद्धि गर्ने प्रक्रिया अघि बढाउन आयोजना निर्माणको जिम्मा पाएको कम्पनीलाई निर्देशन दिनुभयो। ती दुवै आयोजनाका लागि यसअघि 30% लगानी रेमिट्यान्स र बाँकी 70% बैंक वित्तीय संस्था विकास साझेदार स्थानीय बासिन्दा र सर्वसाधारण लगायतबाट जुटाउने गरी लगानी अवधारणा तयार पारिएको थियो। दुवै आयोजना निर्माणका लागि कुल 21 अर्ब रूपियाँ लगानी हुने सम्भाव्यता अध्ययनले देखाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले कोरोना नियन्त्रणमा सरकारले चालेको कदममा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै तीनै तहका सरकारले चालेका विभिन्न कदममा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। कोविडका कारण नेपाल पछिल्लो पटक निकै प्रभावित बन्दै गएको, संक्रमित र मृत्यु दर समेत बढ़ेको र त्यसले मुलुकवासीको स्वास्थ्य सुरक्षा र अर्थतन्त्रमा समेत गम्भीर असर पारेको विज्ञप्तिमा उल्लेख छ। महासंघले यस्तो विषम परिस्थितिमा सरकारको मात्रै भर नपरी आफ्ना क्षेत्रमा र सरकारका कदममा समेत सहयोग गर्न सबै आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ। हिमालयन ब्याङ्कले गत आर्थिक वर्ष 2076-77 2,54 करोड़ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। ब्याङ्कले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्ष भन्दा गत वर्ष 22 करोड़ अर्थात 7.97% कम नाफा आर्जन गरेको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ब्याङ्कको नाफा 2,76,38,00,000 रुपियाँ रहेको थियो। नेपाली बजारमा साउन 30 गते शुक्रबार सुनको मूल्य फेरि वृद्धि भएको छ। अघिल्लो दिन बिहिबार तोलामा 2,600 रुपियाँले वृद्धि भएको सुन शुक्रबार तोलामा 800 रुपियाँले बढ़ेको हो। शुक्रबार छापावाल सुन प्रति तोला 98,600 रुपियाँ र तेजाबी सुन प्रति तोला 98,100 रुपियाँमा कारोबार भएको नेपाल सुनचानी व्यवसायी महासंघले जनाएको छ। गत वर्ष 12,000 मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष 50% उत्पादन घट्ने अनुमान गरिएको छ। स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष स्याउ कम फलेपछि चिन्तित भएका छन्। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा 16,000 घर परिवारले स्याउ खेती गर्दै आएका छन्। यस वर्ष असिना पानी र कालो तुसारोले 50% उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
इंग्ल्याण्ड विरूद्ध आगामी सेप्टेम्बरमा हुने 3 एकदिवसीय र 3 T20 सिरिजका लागि अस्ट्रेलियाले टोली घोषणा गरेको छ। आगामी सेप्टेम्बर 4-16 हुने सिरिजका लागि इंग्ल्याण्ड भ्रमणमा जाने 21 सदस्यीय टोलीको घोषणा गरिएको अस्ट्रेलिया क्रिकेट बोर्डले जनाएको छ। आरोन फिन्चको कप्तानीमा घोषणा भएको अस्ट्रेलियाको टीममा ग्लेन म्याक्सवेल, स्टीभ स्मिथ, सन एवर्ट, एलेक्स केरी, एस्टन अगर, प्याट कमिन्स, जोस हेजलवुड, मार्नस लाबुसेन, नाथन लायन, मिचेल मार्स, राइली मेरिथिट, जोस फिलिफे रहेका छन्। यस्तै डेभिड वार्नर, डानियल साम्स, केन रिचर्डसन, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एन्ड्रू ट्राई, म्याथ्यू वेट र एडम जम्पा सहितको अस्ट्रेलियाली टोली घोषणा भएको हो। अस्ट्रेलिया र इंग्ल्याण्ड बीचको पहिलो T20 सेप्टेम्बर 4 हुनेछ। यस्तै दोस्रो T20 सेप्टेम्बर 6 र तेस्रो T20 सेप्टेम्बर 8 हुने तय भइसकेको छ। 3 T20 पछि दुई टोली बीच सेप्टेम्बर 11 पहिलो एक दिवसीय हुनेछ। यस्तै सेप्टेम्बर 13 दोस्रो र 16 सिरिजको अन्तिम एक दिवसीय हुनेछ। नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एकजना फुटबल खेलाड़ीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको नाम भने गोप्य राखिएको छ। उनलाई सेल्फ आइसोलेसनमा बस्न लगाइएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो। कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिन थालेसँगै प्रशिक्षण भने तत्कालका लागि स्थगित गरिएको प्रवक्ता राईले जानकारी दिनुभयो। लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रस्टले राष्ट्रिय भलिबल र बीच भलिबल महिला पुरूष टोलीका खेलाड़ीको COVID-19 बीमा गरिदिने भएको छ। ट्रस्टकी अध्यक्ष अञ्जु श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गत वर्ष नेपालमा आयोजना भएको 13 दक्षिण एसियाली खेलकुद सागमा सहभागी टोलीका खेलाड़ीको बीमा गरिदिने जानकारी दिनुभएको हो। भलिबल टोलीको महिला र पुरूषमा 14 तथा 20 भलिबल टोलीको महिला र पुरूष टोलीमा समान 4 गरी कुल 36 खेलाड़ीको बीमा गर्ने प्रतिष्ठानले जनाएको छ।
खेल समाचारका साथमा राजेन्द्र विक्रम साई। अब मौसम। आज देशभर सामान्यतया बदलिरही धेरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र बागमती गण्डकी प्रदेश 5 र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:35 भयो भने सूर्यास्त भरे साँझ 6:42 हुनेछ। प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सिन्धुपाल्चोक, कालीकोट र मकवानपुरमा पहिरोमा परि हिजो एकै दिन 18 जनाको मृत्यु, 27 जना बेपत्ता। बेपत्ताहरूको तत्काल खोजी, उद्धार र घाइतेहरूको उपचारको व्यवस्था मिलाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड पार्टीको आन्तरिक विवाद समाधान गर्न सहमत। विवाद समाधानको बिन्दु तय गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा 6 सदस्यीय कार्यदल गठन। कम्तीमा 20% सैया कोरोना उपचारका लागि छुट्याउन सबै निजी अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। सर्वोच्च अदालतद्वारा भदौ 15 गतेसम्मका लागि अत्यावश्यक बाहेका सेवा बन्द। र इरानमाथि हात हतियार खरिद बिक्री गर्न लगाइएको प्रतिबन्ध लम्ब्याउने अमेरिकी प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा खारेज। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस्त, नमस्ते।